नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2078 साल माघ महिनाको 29 गते शनिबार, माघ शुक्ल पक्ष एकादशी तिथि, तदनुसार फेब्रुअरी 12 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले एमसीसीको प्रसंगलाई विभिन्न तरिकाले प्राथमिकता दिँदै खबर बनाएका छन्। एमसीसीमा कसरी थपियो अनुमोदनको प्रावधान, कान्तिपुरको मुख्य खबरको शीर्षक हो यो। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, एमसीसीमा कांग्रेस एकमत, गोर्खापत्रले मुख्य खबर बनाएको छ। एमसीसी संसदमा लैजान दबाव शीर्षक दिँदै अन्नपूर्ण पोस्टले प्राथमिकताका साथ छापेको छ भने नयाँ पत्रिकाले अमेरिकी सहायक मन्त्रीको चेतावनीले थप ध्रुवीकरण शीर्षक दिँदै मुख्य खबर बनाएको छ। यी लगायतका अन्य प्रसंगले पनि पत्र पत्रिकामा प्राथमिकता पाएका छन्। कार्यक्रमको शुरूमा हामीले एमसीसीमा कसरी थपियो अनुमोदनको प्रावधान शीर्षकमा कान्तिपुरले छापेको प्रसंग लिँदैछौं। 4.5 वर्ष अघि 2074 भदौ 4 साता तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको नेतृत्वमा वाशिङटन डीसी पुगेको नेपाली टोली अमेरिकी अधिकारीहरूसँग लगातार वार्तामा थियो। अमेरिकी सहयोग नियोग एमसीसीसँग सम्झौता गर्न सम्पूर्ण तयारी भएको थियो, तर तीन दिनसम्म वार्ता लम्बिँदा पनि एउटा विषयमा सहमति हुन सकेको थिएन। अमेरिकी अधिकारीहरू सम्झौता नेपालको संसदबाट पारित गर्ने प्रावधान राख्न चाहन्थे। नेपाली अधिकारीहरू यसका लागि तयार थिएनन्। दर्जन देशबाट हरेक वर्ष दर्जनौं परियोजनामा अनुदान आउने गरेकाले यो सम्झौतालाई मात्र किन संसदबाट पारित गर्नु पर्यो, नेपाली अधिकारीहरूको प्रश्न थियो। लामो माथापछिपछि संसदबाट अनुमोदन गर्ने प्रावधान बिना नै सम्झौता गर्न अमेरिका तयार भयो। 29 भदौमा हस्ताक्षर भयो। ऊर्जा र सड़क पूर्वाधारमा 500 मिलियन अमेरिकी डलर करिब 55 अर्ब रूपियाँको अनुदान सम्झौतामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री कार्की र एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासको हस्ताक्षर छ। हस्ताक्षर अघि भएको वार्तामा नेपाली टोलीको संयोजन अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका तत्कालीन प्रमुख वैकुण्ठ अर्यालले गर्नुभएको थियो। टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला र सहसचिव चन्द्रनारायण यादव, कानून मन्त्रालयका सहसचिव द्वय उदयराज सापकोटा र रमेश ढकाल, महालेखा नियन्त्रक कार्यालयका सहसचिव जगन्नाथ देवकोटा, अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनाली, ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र परराष्ट्र मन्त्रालयका उपसचिव जीवन प्रकाश श्रेष्ठ हुनुहुन्थ्यो। टोलीमा रहेका एक अधिकारीका अनुसार संसदीय अनुमोदनको प्रावधान राख्न अमेरिकी अधिकारीहरूले विभिन्न देशका उदाहरण प्रस्तुत गरेका थिए। उनीहरूले त्यस बेलासम्म 35 मुलुकमा एमसीसीका परियोजना सञ्चालन गरेकोमा 33 वटामा राम्ररी काम भएको थियो। ती 33 वटै मुलुकमा संसदीय अनुमोदन भएको र अनुमोदन नगरिएका 2 मुलुकमा मात्र समस्या देखिएको उनीहरूको दावी थियो। ती अधिकारीले भने परियोजना कार्यान्वयनमा पछि झमेला नहोस् भन्ने उद्देश्यले उनीहरूले अनुमोदनमा जोड़ दिए। एमसीसीका अनुसार मंगोलिया, मोल्डोभा, एल साल्भाडोर, आइभरी कोस्ट, सेनेगल, घानाले संसदीय अनुमोदनबाटै अनुदान लिएका छन्। श्रीलंकामा भने विवादपछि एमसीसी फिर्ता भएको छ। नेपालमा पनि छिटो छिटो सरकार परिवर्तन भइरहने हुनाले संसदीय अनुमोदन भए सम्झौता कार्यान्वयन सुनिश्चित हुने अमेरिकी अधिकारीहरूको तर्क थियो, तर नेपाली अधिकारीहरूले भने मुलुकको सन्धि ऐनले सम्झौता र कानून बाजिए त्यसलाई हल गर्ने अधिकार सरकारलाई दिएको उल्लेख गर्दै समस्या नहुने दावी गरेका थिए। संसदबाट पारित गर्छौं भनेर जिम्मा लिन नसक्ने नेपाली पक्षको अडानपछि एमसीसी सम्झौताका लागि तयार भएको थियो। सम्झौताका बेला पनि संसदबाट अनुमोदन गर्ने कुरा उठेको थियो, तर हामीले नराखौं भन्यौं। पछि ओली सरकारले संसदीय अनुमोदनका लागि सम्झौतालाई अघि बढ़ाएको हो। सम्झौतामा हस्ताक्षरकर्ता वर्तमान संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भन्नुभएको छ। तत्कालीन अर्थमन्त्री युवराज खतिवड़ाले अमेरिकाबाट लगातार 3 वटा पत्र आए, उनीहरूले अनुमोदन प्रक्रिया अघि बढ़ाउनु पर्यो भनिरहे। अघिल्लो सरकारले गरेको सम्झौतालाई निरन्तरता दिनुपर्ने जिम्मेवारी पूरा गरेको हौं भनी भन्नुभएको छ। एमसीसीमा मन्त्रीको मात्र हस्ताक्षर छ। मन्त्रीले गरेको सम्झौता भन्दा संसदबाट पास भएको कानून ठूलो हुन्छ, त्यसैले कानून सरह हुने गरी संसदबाट बहुमतले अनुमोदन गर्नुपर्ने भएको हो, तत्कालीन कानून सचिव राजीव गौतमले बताउनु भएको छ। कान्तिपुरले मुख्य खबर बनाएको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एमसीसीमा कंग्रेस एकमत शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। सत्ता साझेदार दलहरू मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्ने विषयमा निर्णयमा पुग्न ढिलाइ गरिरहँदा सरकारको नेतृत्व गरिरहेको नेपाली कंग्रेसले यसबारे घनीभूत बहस थालेको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा तय गर्न बिहिबारदेखि जारी केन्द्रीय कार्य सम्पादन समिति बैठकमा प्रभावशाली नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्धलाई दृष्टिगत गरी संसदबाट एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू प्रकाश मानसिंह र कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी, डाक्टर शेखर कोइराला, बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, सुजाता कोइराला र जीवन बहादुर साईले आफ्नो धारणा राख्नु भएको छ। प्रवक्ता डाक्टर महतका अनुसार बैठकमा नेताहरूले एमसीसी पारित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले भन्नुभयो एमसीसी पारित गराउनुपर्छ भन्नेमा पार्टीभित्र मतान्तर छैन, सत्ता साझेदार दलहरूबीच सहमति जुटाएर एमसीसी संसदबाटै पारित गर्नुपर्छ भन्ने धारणा नेताहरूले राख्नुभएको छ। डाक्टर महतका अनुसार पार्टीलाई आवधिक निर्वाचनमा विजयी गराउन सबै एक हुनुपर्ने धारणा नेताहरूले राख्नु भएको छ। गोर्खापत्रले मुख्य खबर बनाएको छ। अन्नपूर्ण पोस्टले एमसीसी संसदमा लैजान दबाव शीर्षक दिँदै अग्रपृष्ठमा खबर छापेको छ। राजनैतिक सहमति नजुटे पनि एमसीसीलाई संसदको निर्णय प्रक्रियामा लैजान सरकारमाथि दबाव बढ़ेको छ। सत्तासीन कांग्रेसकै नेताहरूले गठबन्धनभित्र सहमति नजुटेको भन्दै एमसीसी रोकेर राख्न नहुने धारणा पार्टीमा राखेका छन्। विपक्षी एमाले पनि एमसीसी रोक्ने अधिकार सभामुखलाई नभएको भन्दै संसदको प्रक्रियामा लैजान माग गरेको छ। कांग्रेस नेता शेखर कोइरालाले सहमतिबाट नभए संसदीय प्रक्रियाबाट एमसीसीलाई टुंगोमा पुर्याउनु पर्ने बताउनु भएको छ। पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा कोइरालाले एमसीसीमा राजनैतिक रंग दिन नहुने बताउनुभयो। सम्भव भए राजनैतिक दलहरूबीचको सहमतिबाट नभए सार्वभौम संसदमा संसदीय प्रक्रिया मार्फत यथाशीघ्र एमसीसीबारे निकास दिनुपर्छ। कोइरालाले भन्नुभयो अहिले विश्वले नै कौतूहलपूर्वक हेरिरहेको नेपाल सरकार तथा संसदको परीक्षणको विषय बनेको बहुचर्चित अमेरिकी सहयोग एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सीमित नभई यो विषय धेरै माथि उठिसकेको छ। एमसीसीप्रति सबै दल गम्भीर बन्नुपर्ने परिस्थिति आएको कोइरालाको भनाई थियो। अन्नपूर्ण पोस्टले प्राथमिकता दिँदै छापेको छ। अमेरिकी सहायक मन्त्रीको चेतावनीले थप ध्रुवीकरण। पूर्व परराष्ट्र मन्त्री र विज्ञहरू भन्छन् अमेरिकी चेतावनी अपरिपक्व र अशोभनीय। दलहरूको प्रतिक्रिया भने मिश्रित देखिएको छ। नयाँ पत्रिकाले अग्रपृष्ठमा प्राथमिकता दिँदै खबर बनाएको छ। चार दशक अघि अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड रेगनले व्हाइट हाउसको पश्चिमी भागमा उभिएर नेपाल ग्लोबको अर्को भागमा रहेको अमेरिकाको छिमेकी हो भन्नुभएको सुन्ने सम्झनेहरू नेपालसँगको सम्बन्धलाई पुनरावलोकन गर्छु भन्ने सहायक विदेश मन्त्रीको भनाईले स्तब्ध भएका छन्। नेपालको दोस्रो सबैभन्दा पुरानो दौत्य सम्बन्ध भएको महाशक्ति राष्ट्रसँगको सम्बन्ध यो अवस्थामा आइपुग्ने कूटनीतिक दुर्घटना हो। यसको राजनैतिक, आर्थिक तथा सामरिक परिणाम विचारणीय छ। पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले भन्नुभएको छ अमेरिकी सहायक मन्त्रीको अशोभनीय चेतावनी। अमेरिकाका लागि पूर्व राजदूत डाक्टर सुरेश चन्द्र चालिसेले पनि बताउनु भएको छ। त्यस्तै चीनका लागि पूर्व राजदूत टंक कार्कीले कूटनीतिक मर्यादा कायम राखेर बोलेको नदेखिएको धारणा व्यक्त गर्नुभएको छ। नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। यता कान्तिपुरले अमेरिकी सहायक विदेश मन्त्रीको अभिव्यक्तिमाथि प्रश्न शीर्षक दिँदै यसै प्रसंगलाई समाचार बनाएको छ। कतिपय कूटनीतिज्ञले नेपाली नेताहरूको अविश्वसनीय चरित्रले यो दिन ल्याएको टिप्पणी गरेका छन् भने कतिपयले अमेरिकी सहायक मन्त्रीले नेपाल जस्तो मित्र राष्ट्रसँग धम्कीको भाषा प्रयोग गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता अनुमोदन गर्ने सम्बन्धमा नेपाली राजनैतिक दलका नेताहरूसँग गरेको संवादले तरंग ल्याएको छ। कतिपय कूटनीतिज्ञले नेपाली नेताहरूको अविश्वसनीय चरित्रले यो दिन आएको टिप्पणी गरेका छन् भने कतिपयले अमेरिकी सहायक मन्त्रीले नेपाल जस्तो मित्र राष्ट्रसँग धम्कीको भाषा प्रयोग गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सहायक मन्त्री लूले बिहिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरी फागुन सत्रभित्र अनुमोदन नगरे नेपाल नीति पुनर्विचार गर्ने चेतावनी दिएका थिए। आजका पत्र पत्रिकाले खबर बनाएका छन्। एमसीसीको प्रसंगपछि अब अर्को प्रसंग कांग्रेस कार्य सम्पादन बैठक सत्ता गठबन्धन तोड्न दबाव राजधानी दैनिकले अग्रपृष्ठमा छापेको खबर हो यो नेपाली कंग्रेसभित्र पाँच दलीय सत्ता गठबन्धन तोड्न नेतृत्वमाथि दबाव बढ़दै गएको छ जारी कार्य सम्पादन समिति बैठकको दोस्रो दिन शुक्रबारको बैठकमा औपचारिक रूपमा नै गठबन्धनलाई तोडेर आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ़नुपर्ने आवाज उठेको हो कांग्रेसको गत मक्सिरमा सम्पन्न चौधौं महाधिवेशनमा सभापतिमा बहादुर देवासँग पराजित नेता डाक्टर शेखर कोइरालाले पार्टीको औपचारिक बैठकमै गठबन्धनलाई अप्राकृतिक भन्दै निरन्तरताबारे प्रश्न गर्नुभएको हो भन्दै राजधानी दैनिकले मुख्य खबर बनाएको छ यसैबीच नेपाली कंग्रेसले केन्द्रीय महाधिवेशन अघि अधिवेशन स्थगित गरेका 16 जिल्लामा 13 फागुनमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ यो खबर पनि आजका पत्र पत्रिकामा छन् शुक्रबार बसेको कांग्रेसको निर्वाचन समितिको बैठकले मध्य प्रदेशका 8 जिल्ला अन्य प्रदेशका 8 जिल्ला गरी जिल्ला अधिवेशन हुन बाँकी 16 जिल्लामा 13 फागुनमा अधिवेशन गर्ने निर्णय गरेको समितिका संयोजक गोपाल कृष्ण घिमिरेले जानकारी दिनुभयो घिमिरेका अनुसार अधिवेशन हुन बाँकी ओडा र पालिका अधिवेशन 10 फागुनसम्म गरिसक्ने निर्णय भएको छ कांग्रेसले बारा पर्सा रौतहट सर्लाई धनुषा महोत्तरी सिराहा सप्तरी सिन्धुली मकवानपुर सिन्धुपाल्चोक चितौन नवलपुर बाँके कैलाली र अछाममा जिल्ला अधिवेशन स्थगित गरेको थियो यसअघि ती जिल्लामा 15 माघका लागि अधिवेशन तय भएको थियो तर कोरोनाका कारण स्थगित गरिएको थियो राजधानी दैनिकले छापेको छ चुनाव केन्द्रित प्रशिक्षणमा एमाले परमादेशवालासँग हाम्रो लड़ाई शुरू भयो ओली शीर्षकमा नागरिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै खबर बनाएको छ नेकपा एमाले औपचारिक रूपमा स्थानीय तहको निर्वाचन अभियान शुरू गरेको छ पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सातवटै प्रदेशमा चुनाव केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्नुभएको छ अध्यक्ष ओलीले स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार केन्द्रीय कार्यालय काठमाडौँबाट भर्चुअल रूपमा उद्घाटन गर्नुभएको हो अध्यक्ष ओलीले उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा स्थानीय तह निर्वाचन मिनी जनमत संग्रह भएको भन्दै सबै नेता कार्यकर्तालाई त्यसतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको छ उहाँले जनता निकै सचेत भएकाले अबको निर्वाचनमा पहिले जस्तो मतपत्र च्यात्ने तिक्रमबाजी नचल्ने पनि बताउनु भएको छ नागरिक दैनिकले छापेको छ रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो नेपाल टेलिकमको सरर चल्ने वाइफाई खर्र जाने बल्क एसएमएस हुर हुर चल्ने 4G इन्टरनेट सललर जोडिने ती सीयुजी नेटवर्क अनि आहा कति रमाइलो एनटी टिभी बाँकी त सब मनको कुरा नै हो नेपाल टेलिकम राष्ट्रको संचार
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ अब पत्र पत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू गलत र भ्रामक सूचना प्रवाह रोकौं प्रमुख निर्वाचन आयुक्तको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ छापेको छ निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई लक्षित गरी गलत भ्रामक र मिथ्या सूचना प्रवाहलाई रोक्न रणनीति निर्माण गर्ने भएको छ आयोगले सरकारवालाहरूसँगको परामर्शपछि त्यसलाई अन्तिम रूप दिई कार्यान्वयनमा ल्याउने तयारी गरेको हो प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालका उपयोग सम्बन्धी नीति 2077 जारी गरिसकेको जानकारी दिँदै प्रेस काउन्सिलको वर्गीकरणमा परेका वा नपरेका सबै आम संचार माध्यमलाई निर्वाचनमा सँगै लिएर सदुपयोग गर्ने बताउनुभयो आयोगले संचारसँग सम्बन्धित निकायका प्रमुखहरूसँग हिजो राखेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले यस्तो विचार व्यक्त गर्नुभएको हो उहाँले स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालको प्रयोग गरी हुन सक्ने गलत सूचना प्रवाहलाई व्यवस्थित गर्न सामाजिक सञ्जाल सम्बन्धी नीति आएको र त्यसैका आधारमा नियमन गरिने पनि बताउनु भएको छ यसैबीच निर्वाचन आयोगले 2079 वैशाख 29 गतेसम्म 18 वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म 18 वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने कट अफ डेटको अन्यल हटेको जानकारी दिनुभयो मन्त्री परिषदले माघ 24 गते स्थानीय तहको निर्वाचन 2079 वैशाख 30 गते गर्ने निर्णय गरेको थियो सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली संकलन कार्य स्थगित गर्न सबै जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइसकेको छ गोर्खापत्रले छापेको छ छोराछोरी लिन गएका बाबु कहिल्यै नफर्कने गरी अस्ताए। घरमा आगलागी हुँदा बालबालिका सहित पाँचजनाको मृत्यु भएको छ, 7 करोड़को क्षति भएको छ। यो दाङको प्रसंग हो, आजका पत्र पत्रिकाले खबर बनाएका छन्। सुतिरहेको थिए, 81 पिरो पिरो भयो, कोठाभित्र धुवाँ आइरहेको थियो, सामान जलेको जस्तो गन्ध आयो। उठेर बाहिर हेरे, धुवाँको मुस्लो तल्लो फ्ल्याटबाट माथितिर आइरहेको थियो। छोरीसहित बाँच्न सफल 28 वर्षीय हसिना मियाले भक्कानिँदै कहारी लाग्दो रातीको घटना सुनाइन्। 4 तलामा 12 वर्षका हसन बकस र 15 वर्षका मसिन बकस सुतेका थिए। हेर्दा हेर्दै आगो दन्क्यो, छोराहरू पनि आउन सकेनन्। 7 वर्षकी छोरी इरम खातुनलाई बोकेर भुइँमा ओर्लिएकी हसिनाले भनिन्, उनका श्रीमान हुसेन बक्स घर बाहिर भएका कारण बाँच्न सफल भए। शुक्रबार तुलसीपुरको ङ लाइनमा रहेको इरम फुटवेयर तथा जुत्ता चप्पलको गोदाम घरमा भएको आगलागीको घटनामा परि 5 जनाको मृत्यु भएको थियो। तेस्रो तलामा सुतेका नजर दिन अलीको परिवारले दर्दानक पीड़ा भोग्नु पर्यो। श्रीमती लैला मिया 70 वर्षका बुबा र 5 वर्षको छोरालाई बाहिर पठाएपछि जनरदिन 13 वर्षीय सुजिता खातुन र 6 वर्षका छोरा आदित दिन खातुनलाई लिन भन्दै गए। तर आगोको लपकामा परेर दुई छोरा छोरीसहित नजरदिन आगोमै बिलाए। सो आगलागीमा 3 जना स्टाफसहित 8 जना भागेर ज्यान जोगाउन सफल भएका छन्। प्रहरीका अनुसार सो घरमा अर्को कस्मेटिक पसल पनि थियो। राति 2 बजे आगलागी भएको प्रहरीले थाहा पाएको थियो। लगत्तै तुलसीपुर घोराई उपमहानगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रयासमा बिहान करिब 7 बजे आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो। आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि मात्रै प्रहरीले 5 जनाको शव बाहिर निकाल्न सफल भएको थियो, राजधानीले छापेको छ। अब खोपको प्रसंग, खोप लगाउनेको छैन अभिलेख, कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। यो प्रसंगलाई विद्युतीय प्रणालीमा सही तथ्याङ्क राख्न 2077मै निर्णय भए पनि विवरण ढड्डामै राख्दा समस्या भएको छ। सरकारी अव्यवस्थाका कारण सर्वसाधारणले कसरी शास्ति भोगिरहेका छन् भन्ने खोपको यो उदाहरणबाट पनि स्पष्ट हुन्छ। त्यसो त खोप लगाएपछि प्रमाणका लागि प्राप्त हुने कार्ड जतन गरेर राख्न नसक्नु सर्वसाधारणको पनि कमजोरी हो। तर हराइसकेको कार्डको प्रतिलिपि बनाउने क्रममा रेकर्ड खोज्नेकै लागि ढड्डा पल्टाउनु पर्दा धेरैले दुःख पाएका छन्। रेकर्ड नै दुरूस्त नहुँदा खोप खपतदेखि वितरण र COVID-19 सम्बन्धित सही तथ्याङ्कमै समस्या देखिएको छ। स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कार्ड हराएको विषयलाई लिएर दैनिक 20-25 जना आउने गरेका छन्। खोजिदिनु पर्यो भनेर फोन समेत आउने गरेको छ। कार्यालय प्रमुख शम्भु काफले भन्नुहुन्छ, तर हामीसँग भएको रजिस्टारमा धेरैको नाम भेटिएको छैन। सर्वसाधारणले लगाएको खोपको विवरण अहिले न जिल्लास्थित स्वास्थ्य कार्यालयले व्यवस्थित राखेको छ, न त सम्बन्धित अस्पताल र स्थानीय तहले नै। स्वास्थ्य मन्त्रालयले 2077 माघ 8 खोप लगाउनेहरूको सूची विद्युतीय प्रणालीमा तयार गर्ने बारे सूचना जारी गरेको थियो। शुरूमा खोप केन्द्रले कम्प्युटरमा नाम दर्ता पनि गराए। त्यतिबेला अत्याधिक भीड़भाड़ र तीव्र गतिमा खोप लगाउनु पर्ने भएकाले विद्युतीय प्रणालीमा जान नसकेको मन्त्रालयकै उच्च अधिकारीको भनाइ छ। अहिले चाप कम भएका बेला पनि रेकर्ड विद्युतीय प्रणालीमा राख्न चासो देखाइएको छैन, खोप लगाउनेको छैन अभिलेख, कान्तिपुरमा खबर छ। फेरि पनि खोपकै प्रसंग, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोद खतिवड़ाले कोरोना भाइरस विरूद्धको खोपको 24 लाख मात्रा नहराएको बताउनु भएको छ। मन्त्री भएको 100 दिन पुगेको अवसरमा हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले खोप हराएको नभई तथ्याङ्क नआएको उल्लेख गर्नुभयो। उहाँले खोप लगाउँदा केही मात्रा खेर गएकाले पनि तथ्याङ्क नमिलेको बताउनुभयो। एउटा डब्बामा रहेको खोपको 10 मध्ये 8 मात्रा लगाइयो र बाँकी 2 मात्रा खोप त्यही दिन लगाइएन भने त्यो खेर जान्छ, उहाँले भन्नुभयो। त्यसरी पनि खोपको मात्रा खेर गइरहेको हराएको खोपको सम्बन्धमा मन्त्रालयले प्रमुख विशेषज्ञ डाक्टर गुणराज लोहनीको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको र चाँडै नै हराएको खोपबारे जानकारी दिने मन्त्री खतिवड़ाको भनाई थियो। उहाँले आगामी वैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई COVID-19 विरूद्धको खोपको पूर्ण मात्रा प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको र त्यसका लागि आवश्यक पर्ने खोपको मौजदात सुनिश्चित गरिसकेको बताउनुभयो। उहाँले 12 वर्षदेखि माथिका सबैलाई खोप लगाइने जानकारी पनि दिनुभएको छ। वैशाखसम्म सबैलाई पूर्ण खोप गोर्खापत्रले छापेको छ। कोरोनाको तेस्रो लहर शुरू भएता शुक्रबार हालसम्मकै सबैभन्दा कम संक्रमण दर देखिएको छ। पछिल्लो दुई साता यता संक्रमण निरन्तर घटिरहेको छ भने सक्रिय संक्रमितको संख्यामा समेत उल्लेखनीय कमी आएको छ, तर दैनिक मृत्युदर भने घटेको देखिँदैन। मत्थर हुँदै तेस्रो लहर शीर्षकमा कान्तिपुरको खबर हो यो। शुक्रबार पीसीआर र एन्टिजेनबाट 20,989 नमूना परीक्षण गर्दा 5.37% अर्थात 1,128 जनामा संक्रमण पुष्टि भएको हो। दुई साता अघिको तुलनामा संक्रमण दरमा 6 गुणाले कमी आएको छ। दुई साता अघिसम्म यो दर 30% भन्दा बढ़ी थियो। माघ 6मा 27,497 नमूना परीक्षण गर्दा 44.87% अर्थात 12,338 जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमण दर घट्ने क्रमसँगै सक्रिय संक्रमितको संख्यामा पनि उल्लेखनीय कमी आएको छ, कान्तिपुरले छापेको छ। अब हराएको मूर्ति फेला परेको प्रसंग सबै पत्र पत्रिकाले प्राथमिकताका साथ छापेका छन्। ललितपुरको सुनाकोठीमा गत 9 माघमा हराएको बालकुमारीको मूर्ति शुक्रबार बिहान 6 बजे ललितपुर महानगरपालिका 15 स्थित हात्तीवन गैरी गाउँको करूणा मन्दिर बाहिर पेटीमा फेला परेको छ। हराएको 20 दिनपछि फेला परेको सो मूर्ति शुक्रबार नै बाजा गाजा नाचगान तथा सांस्कृतिक झाँकीसहित खुशियाली मनाउँदै पूर्ववत ठाउँमा पुनस्थापना गरिएको छ। महानगरी प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेलका अनुसार बिहान मन्दिर अगाडि बोरा फेला परेको थियो। स्थानीयले शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेकोमा बोराभित्र सुनाकोठीबाट हराएको मूर्ति फेला परेको हो। मूर्ति हराएपछि सुनाकोठीका स्थानीय बासिन्दा र प्रहरीले खोजी कार्यलाई तीव्र पारेका थिए। मूर्तिको सूचना दिनेलाई 5,00,000 रूपियाँ पुरस्कार दिने घोषणा पनि गरिएको थियो। सुनाकोठीका स्थानीय बासिन्दा र जनप्रतिनिधिले मूर्तिको खोजीका लागि गृहमन्त्री बालकृष्ण खाँडको समेत ध्यानाकर्षण गराएका थिए। हराएको 20 दिनपछि भेटियो बालकुमारीको मूर्ति, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। पत्र पत्रिकाले छापेका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।